الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدرسان کے ناظرین، سلسلہ ہمارا اسلام لے کر ایک بار پھر آپ کی خدمت میں حاضر ہوئے ہیں. اللہ کریم رب العزت جل وعلا ہم سب کو اسلام کی خوبصورت تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائی. نبی رحمت شفیع امت صلی اللہ علیہ وآلہ وسلم کا فرمان مبارک عظمت عالی شان ہے، زینوا مجالسکم بالصلاۃ علی فان صلاتکم علی نور لکم یوم القیامہ. اپنی مجلسوں کو مجھ پر درود پڑھ کر آراستہ کرو کہ تمہارا مجھ پر درود پڑھنا قیامت کے دن تمہارے لیے نور ہوگا. درود پاک کی برکتوں سے جہاں دنیاوی غم دکھ درد تکلیفیں اللہ ہم سے دور فرماتا ہے، وہیں آخرت میں اس کے انعامات بھی عطا فرمائے گا اور ہم سے آخرت کی پریشانیوں کو، دکھوں کو اللہ کریم اپنی رحمت سے نجات اور چھٹکارا ہمیں عطا فرمائے گا. اللہ کریم کثرت سے درود پڑھنے کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ و سلام علیکا یا سیدی یا رسول اللہ وعلی آلک و اصحابک یا سیدی یا حبیب اللہ. مدرسین کے ناظرین، اسلام کی خوبصورت تعلیمات ہمیں ہر اعتبار سے رہنمائی فراہم کرتی ہے. اسلام نے جہاں مومنین کو کفر اور دیگر گناہوں کی غلاظت اور گندگی سے بچایا اور اسلام کا یہ نور نصیب ہوا، وہیں اسلام کی یہ خوبصورت تعلیمات بھی ہیں کہ آدمی جہاں گناہوں سے اپنے آپ کو بچاتا ہے، کفر سے بچ کر اسلام کے نور میں داخل ہوا، کفر کی تاریکیوں اور اندھیرے کو اپنے آپ سے دور کرتے ہوئے اور اس سے بچتے ہوئے اسلام کے نور میں آیا، ہدایت کے نور میں آیا، وہاں اسلام کی یہ بھی خوبصورت تعلیمات ہے کہ آدمی اپنے ظاہر کے اعتبار سے بھی اپنے آپ کو اچھا اور صفائی اور ستھرائی کے اعتبار سے ان چیزوں کا بھی خیال رکھے، اور یہ شریعت مطہرہ کو بہت مطلوب ہے. اللہ قرآن پاک میں ارشاد فرماتا ہے کہ اللہ رب العالمین کن لوگوں کو پسند فرماتا ہے. ارشاد فرمایا ان اللہ یحب التوابین، اللہ بہت توبہ کرنے والوں کو پسند فرماتا ہے. ویحب المتطہرین، اور بہت صاف ستھرے رہنے والوں کو بھی اللہ پسند فرماتا ہے. یعنی ایسے بندے اللہ کے پسندیدہ بندے ہیں، اللہ کے محبوب بندے گویا کہ بن جاتے ہیں جو کثرت سے توبہ کرتے ہیں، توبہ بجا لاتے ہیں. کیونکہ توبہ کرنے سے انسان کا دل وہ روشن ہوتا ہے، توبہ کرنے کی توفیق جسے مل جائے اس سے گناہ ختم ہو جاتے ہیں. سچی توبہ کرنے والے وہ ایسے ہیں جیسے کہ گناہ کیا ہی نہیں ہے. روایتوں میں موجود ہے اللہ فرشتوں کو بھی ان کے گناہ بھلا دیتا ہے. زمین پر جس حصے پر گناہ ہوئے اور جن اعضاء کے ذریعے گناہ ہوئے، जब इंसान सच्ची तौबा करता है तो फिर कोई चीज गवाह उस पर अल्लाह नहीं छोड़ता, सब खत्म फरमा देता है। यहां तक कि ऐसा इंसान हो जाता है कि जैसा उसने गुनाह किया ही नहीं है। यह है सच्ची तौबा की फजीलत कि अल्लाह उसके सारे गुनाहों को मुआफ फरमा देता है और इतना भी करम फरमाता है कि गुनाहों को नेकियों में भी तब्दील फरमा देता है। जी हाँ, मदनी चैनल के नाज़रीन, जब इंसान सच्ची तौबा करके अमले साले इख्तियार करता है तो उसके गुनाह भी अल्लाह नेकियों में तब्दील फरमा देता है। तो तौबा इंसान के बातिन को सुथरा और साफ करने वाला एक अमल है। इस्तिफार से, तौबा से, मौत को याद करने से, जिक्र इलाही बजा लाने से, कुरान की तिलावत से, ये वो आमाल हैं कि जिससे इंसान का दिल सुथरा हो जाता है। अगर वो जंग आलूद हो चुका है तो उसकी स्याही इन आमाल से खत्म हो जाती है। अल्लाह उसके दिल को रोशन फरमा देता है और उसका दिल नूरे ईमानी से मुनव्वर हो जाता है। तो ये अपने बातिन को अच्छा करना, बातिन को साफ सुथरा करना, इसकी भी अहमियत है और बहुत ज्यादा इसकी अहमियत है। यहां तक के भी रिवायतों में इरशाद फरमाया गया, इन्नल्लाहा ला यंजुरु इला सुवरिकुम, अल्लाह तुम्हारी सूरतों को नहीं देखता, वलाकिन यंजुरु इला कुलूबिकुम, तो फरमाया अल्लाह तुम्हारे दिलों को देखता। इसलिए इंसान अपने दिल को साफ सुथरा करने वाले काम करते ही रहना चाहिए। जहां दिल की सफाई है वहां हमें बातनी तौर पर तो साफ सुथरा रहना ही है, ये मतलूबे शरा है, मकसूदे शरा है। इसके साथ साथ जाहिरी तौर पर भी अपने आप को साफ सुथरा रखने का हुक्म ये हमारी शरीयत हमें अता फरमाती है। प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि बेशक इस्लाम साफ सुथरा दीन है, तुम भी नजाफत इख्तियार करो, हासिल किया करो, क्योंकि जन्नत में साफ सुथरा रहने वाला ही दाखिल होगा। ये जन्नती लोगों की सिफत को बयान किया गया और उन्हें बशारत गोया के अता फरमाई गई कि साफ सफाई सुथराई की अहमियत भी बताई। और फिर ये कोई खास लिबास से नहीं, आदमी अपनी हैयत को भी, अपने लिबास को भी, अपने इस्तेमाल की चीजों को भी, अपने कमरे को भी, अपने घर को भी, हत्ता कि अपनी गाड़ी को भी, इन तमाम चीजों का हमें वो ख्याल रखने का हुक्म अता फरमाया। जो इंसान अपनी इन सब चीजों की सफाई सुथराई रखता है, दूसरों के दिलों में उसके लिए इज्जत बैठ जाती है, उसका वकार बढ़ जाता है। तो और जो इन चीजों को ख्याल नहीं करता, लिबास तो साफ सुथरे हों लेकिन उसका घर, उसके कमरे और उसकी गाड़ियां और उसके दीगर ये चीजें ऐसी हों कि जिससे लोग नफरत करते हों, तो ये भी पसंदीदा अमल नहीं है, लोग इसे अच्छा नहीं जानते और इसकी वजह से उसके इज्जत और वकार में भी फर्क पड़ेगा। इंसान को और मुसलमान को इस्लाम की खूबसूरत ये तालीम है कि वो अपने इस वकार के अंदर, अपनी इस इज्जत के अंदर जिन जिन चीजों से इजाफा होता है वो इख्तियार भी करे और जिन चीजों से उसकी इज्जत मचरू होती है, जिन चीजों से उस पर लोग बातें बनाते हों, आवाजें कसते हों, और उन चीजों से उनको अपने आप को बचाना चाहिए और लाजमी इन चीजों से अपने आप को भी बचाए और दूसरों को भी ऐसे गीबत या तरह तरह के गुनाह ऐसे करने के मौके गोया कि ये खुद दे रहा है, खुद फराहम कर रहा है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने एक आदमी को देखा मस्जिद में और परागंदा हालत है, यानी बाल बिखरे हुए हैं, मट्टी है, इस तरह के मामला। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर उन्हें इरशाद फरमाया कि क्या ऐसी चीज नहीं पाते कि जिसके जरिए से ये हैयत को तब्दील कर लिया जाए। پھر نبی پاک علیہ الصلوۃ والسلام نے اس کی ترغیب مزید دیتے ہوئے ارشاد فرمایا کہ تم اپنی حیثیت کو ایسا اچھا اور بہتر بناؤ، ایسا نہ ہو کہ آدمی کی حالت کیفیت ایسی اور ایسی حالت میں ہی وہ مجمع کے اندر آ جائے، تو فرمایا یہ ایسا ہے جیسا کہ شیطان ہے، اللہ اکبر، جس کو اس سے تعبیر کیا گیا، بتایا گیا، اور اس کی وجہ اور حکمت یہی بیان کی گئی کہ اس کے بعد، اس کی حیثیت کو دیکھنے کے بعد کئی طرح کی غیبتوں اور تہمتوں کا دروازہ کھل جاتا ہے۔ تو انسان اپنے آپ کو اس نیت کے ساتھ صاف ستھرا رکھنے کا اہتمام کرے۔ رسول مکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جو لباس تم پہنتے ہو اسے صاف ستھرا رکھو، اور جو سواری تم استعمال کرتے ہو اس کی بھی دیکھ بھال کیا کرو، اور تمہاری ظاہری حالت ایسی ستھری ہو کہ جب لوگوں میں جاؤ تو وہ تمہاری عزت کریں، جب لوگوں میں جاؤ وہ تمہاری عزت کریں، تمہاری حالت اور کیفیت یہ اس طرح کی ہوتی ہے۔ اور بالخصوص جو دینی لوگ اور جن کی وجہ سے لوگ دین کی طرف رغبت کرتے ہیں اور ان سے کچھ دینی باتیں سیکھتے ہیں، سمجھتے ہیں، ان کو ان چیزوں کا زیادہ خیال رکھنا ہے۔ جی ہاں، مدنی چین کے ناظرین، اس اعتبار سے بھی، اور اس کے لیے کوئی خاص کسی عالم یا امام مسجد یا کسی مبلغ کی اس طور پر بات نہیں، عام طور پر بھی جن کا رجحان دین کی طرف، چاہے وہ نماز پڑھنے کے اعتبار سے، چاہے وہ کچھ اور انداز ہے، تو لوگ پھر کئی چیزوں کو ان میں نوٹ کرتے ہیں، دیکھتے ہیں۔ آپ دیکھتے نہیں معاشرے میں ایک عام آدمی، ایک دوسرے جس نے داڑھی رکھ لی، تو عام آدمی اور داڑھی والے، اس کا تھوڑا سا فرق عام طور پہ معاشرے میں دیکھتے ہیں۔ اچھا، پھر سر پہ ٹوپی ہے تو وہ تھوڑا سا اور امتیاز اختیار کر جاتا ہے۔ نماز پڑھنے والا ہے، آنا جانا مسجد کے اندر ہے، بہت اچھی بات ہے کہ لوگ آپ کے بارے میں گواہیاں دیں کہ یہ مسجد میں ان کا آنا جانا ہے، اور جس آدمی کا مسجد میں آنا جانا رہتا ہے اور لوگ اس کے بارے میں گواہیاں دیں، اس کی حدیثوں میں بشارتوں کو بیان فرمایا گیا، اور ساتھ ساتھ دنیا اعتبار، دنیاوی اعتبار سے لوگوں میں ایک امتیاز اس کا پیدا ہوتا رہتا ہے۔ اب وہ آدمی کچھ بظاہر نہ بھی بولے، اس کا لباس، اس کا چلنے کا انداز، اس کا گفتگو کا انداز، اس کا بیٹھنے کا انداز، اس کا کھڑے ہونے کا انداز، اس کا کھانے پینے کا انداز، یہ سب نوٹ کیا جاتا ہے، اور گویا کہ وہ عملی طور پر تبلیغ کر رہا ہے۔ تو جب عملی طور پر وہ مبلغ ہے تو اس کو بڑی احتیاط کے ساتھ رہنا ہے۔ بعض چیزیں ایسی ہیں لوگ نوٹ کریں گے، لیکن اس کے شاید توجہ میں بھی اس طرح کی چیزیں نہ آتی ہوں۔ تو اس لیے ہر اعتبار سے جس جس چیز سے دوسروں کو تکلیف پہنچتی ہے، انسان ان چیزوں کو اپنے آپ سے ضرور دور کرے۔ ہماری شریعت، ہمارے دین نے اس چیز کا بہت خیال اور اہتمام فرمایا اور حکم ارشاد فرمایا ہے، بلکہ یہاں تک قرآن مجید میں اللہ رب العالمین نے ارشاد فرمایا ہے، خذو زینتکم عند کل مسجد، بطور خاص نماز کے لیے ارشاد یہ فرمایا گیا کہ زینت کو اختیار کرو۔ یعنی جب آدمی نماز کے لیے آتا ہے تو اس وقت بھی اسے یہ ارشاد فرمایا گیا کہ وہ زینت اختیار کرے، اچھے انداز سے، اچھے لباس کے ساتھ۔ ایسا نہ ہو کہ آدمی اس طرح کا میلا کچیلا لباس، یا ایسا لباس کہ جس سے معاذ اللہ کوئی بدبو آ رہی ہو، کوئی ایسی کیفیت ہو، اور وہ اس انداز سے نماز پڑھنے جائے، مسجد میں کھڑا ہو، نہ مدثر کے ناظری، یہ ہمیں خیال رکھنا ہے۔ یہ اس چیز کا لازمی، جب اللہ رب العالمین کی بارگاہ میں جا رہے ہیں، آج ہم کسی دوست کے یہاں جائیں، بلکہ کسی دعوت میں بھی آپ جائیں، تو ہرگز ایسا نہیں جاتا کہ ادھر سے کام سے اٹھا اور سیدھا دعوت میں جا کر بیٹھ جائے، نہیں، وہ بڑے اہتمام کرے گا، وہ کچھ اس کے لوازمات اور وہ ساری ان چیزوں کا خیال رکھتا ہے۔ تو جب ہم عام دعوتوں میں ان چیزوں کا خیال رکھیں، عام کسی بھی منصب والے کے پاس جانا ہے تو سب سے پہلے آدمی ارد گرد دیکھتا ہے، تو جب اللہ کی بارگاہ میں جانا ہے تو اس کا زیادہ اہتمام کرنا چاہیے۔ یعنی ایسا نہیں ہونا چاہیے کہ انسان ایسے لباس میں نماز کی طرف بڑھے، مسجدوں میں آئے جس سے لوگوں کو تکلیف پہنچتی ہو، لوگ اس سے گھن کھاتے ہوں، نہ، اس چیز کو ہمیں خیال رکھنا ہے۔ اور وہ نفرت والی چیزیں اپنے آپ سے دور کرنی. مسجد میں جائیں وہ خوبصورت اپنا لباس یا صاف ستھرا, اس میں امیری غریبی کا کوئی تعلق نہیں ہے. یہ بات ہمیں اچھی طرح سمجھ لینی چاہیے, صفائی اور ستھرائی میں امیری غریبی کا کوئی اس سے تعلق نہیں. ایک ہوتا ہے بہت اعلیٰ بیش قیمت لباس پہننا, یہ اور بات, لیکن صفائی ستھرائی یہ اور ہے. معذرت سے اس کو سادگی سے بھی اس طرح کا کوئی کمپیئر نہ کیا جائے, کوئی یہ نہ کہا جائے کہ یہ سادگی والا انداز ہے. سادگی اپنی جگہ, لیکن سادگی اور صفائی یہ دونوں کو اس طرح نہیں سمجھ لینا کہ جو سادگی ہے تو وہ میلا کچیلا گندی حالت گندی کیفیت میں رہے گا. نانا, سادگی کے اندر لباس صاف ستھرا ہونا, یہ اس چیز کو خیال رکھنا چاہیے, اس کو اس چیز سے تعبیر وہ نہیں کرنا چاہیے. یہ ہمارے خوبصورت دین کی تعلیمات ہیں. اور ذہن نصیب انسان جب نماز کے لیے جاتا ہے اس کا لباس جائیں, ٹوپی بھی ایسی استعمال کرے. جی ہاں مسجد کے ناظرین, ٹوپی اس طرح کی استعمال کرے کہ وہ ٹوپی پہن کر اگر اسے کسی بڑے کے پاس جانا پڑے تو بآسانی چلا جائے. ایسا نہ ہو کہ ٹوپی اس طرح کی پہنے کہ اس کو یہ باہر نکلتے ہوئے بھی شرم آتی ہو اور وہ ٹوپی پہن کے وہ مسجد میں بیٹھا ہو. نہیں, اس کا خیال کریں. آپ اپنے پاس اب جالی والی ٹوپی رکھ لیں, عادت تو بنائیں, کوئی صاف ستھری اور ٹوپی ہو اپنی ذاتی, اس انداز سے آپ استعمال کریں اور ٹوپی سر پہ ہوگی, باہر بھی جائیں گے تو انشاءاللہ آپ کی عزت وقار میں بھی اضافہ ہوگا اور کئی گناہوں سے بچنے کی بھی صورت ہوگی. تو یہ ایک انداز اختیار کرنا چاہیے. آج کل بڑی مسجدوں میں پلاسٹک والی ٹوپیاں رکھی ہوتی ہیں, عجیب و غریب قسم کی ٹوپیاں رکھی ہوتی ہیں, کسی کا دھاگا کہاں نکلا ہوا ہے, کوئی بیچ میں پھٹی ہوئی ہے ٹوپی پہنی ہوئی ہے, بیچ میں پھٹی ہوئی ہے, ساری اوپر جال سا بنا ہوا ہے اور لوگ آتے ہیں بس اس کو ٹوپی کو سر پہ رکھا نماز پڑھ رہے تھے. حالانکہ اس وقت ان کی جو کیفیت ہے اور یہ حالت ہے, اس کو یہ کہا جائے کہ اسی حالت میں تم کسی شادی میں جاؤ گے؟ نہیں نہیں, ہرگز نہیں جائیں گے. کسی بڑے کے پاس جاؤ گے؟ ہرگز نہیں جائیں گے. کچھ دیکھیں گے اللہ کی بارگاہ میں آ رہے ہیں تو پھر بھی اس کا اہتمام کریں. میں یہ نہیں کہتا کہ مسجدوں کی ٹوپی پہن کر نماز پڑھیں گے تو نماز نہیں ہوگی, ایسا نہیں ہے. لیکن ٹوپی اس طرح کی ہو اور لباس اس طرح کا ہو کہ جس کو دوسروں کے اندر جائیں تو کوئی کسی طرح کا گھن کا معاملہ نہ آئے اور انسان بے خوف ہو کر جا سکے. اس لیے علماء نے ایسے لباس کے اندر, چاہے وہ ٹوپی ہو یا کچھ اور, اسے مکروہ تنزیہی فرمایا ہے, یعنی اس کے اندر نماز پڑھنا کہ جس کو وہ اس طرح باہر نہ جا سکے, کسی بڑے کی دعوت میں نہ جا سکے, اس کے سامنے نہ جا سکے, ایسے لباس میں نماز کے اندر آنا جسے کام کاج کے عام کپڑے کہا جاتا ہے اور جس میں داغ دھبے یہ سب چیزیں موجود ہوتی ہیں, تو ان چیزوں کا ہمیں خیال رکھنا ہے, چاہے مرد ہوں چاہے خواتین ہو. گھر کے اندر بھی ایسے لباس پہن کے, ظاہر ہے عورتیں نماز گھر میں پڑھتی ہیں اور ان کو بھی اہتمام کرنا ہے, لیکن ان کو بھی اپنے لباس کے اعتبار سے ان چیزوں کو ضرور دیکھنا ہے. یہ ہماری دین اسلام کی بڑی خوبصورت تعلیمات ہے. ان اللہ جمیل ویحب الجمال, اللہ جمیل ہے اور اللہ جمال کو پسند فرماتا ہے. تو اچھی اچھی نیتوں کے ساتھ ہمیں اس پر عمل کرنا چاہیے. مسجد کے ناظرین, آپ کی کالز بھی ہمارے ساتھ جو اس سلسلے میں شامل ہوتی ہیں. آئیے بڑھتے ہیں ہم پہلے سوال کی طرف, دیکھتے ہیں کہ مسجد کے ناظرین کیا پوچھنا چاہتے ہیں. جی سوال جناب.
میرا نام محمد طیب ہے اور میں بھاو نگر سے بول رہا ہوں. اس طرح سے میرا سوال یہ ہے کہ میں نے اپنی نانی اما کا قبول کیا ہوا ہے, کیا میں اپنے خالہ کی بیٹی یا ماموں کی بیٹی سے نکاح ہو سکتا ہے؟
اپنی نانی کا دودھ پی لیا ہے اور ایسی صورتحال میں کیا ماموں یا خالہ ان کی بیٹی سے نکاح ہو سکتا ہے یا نہیں ہو سکتا؟ مدشن کے ناظرین, یہ مسئلہ بڑی اہمیت والا ہے اور اس کو ہمیں اچھی طرح سمجھنا ہے. دودھ جب انسان مدت رضاعت کے اندر, جو دودھ پلانے کی مدت ہے اور رضاعت یہ مدت 2.5 سال ہے, یعنی 2 سال اور 6 مہینے کے اندر کسی نے بچے نے کسی عورت کا دودھ پیا تو وہ اس کے لیے دودھ کی ماں رضائی ماں کہلائے گی. और उस औरत के जो बच्चे होते हैं वो उसके लिए दूध के बहन भाई कहलाते हैं। और बुखारी शरीफ की हदीस पाक है, जो नसब से रिश्ते हराम होते हैं, दूध की यानी रजात से भी वो रिश्ते हराम होते हैं। अब अगर किसी ने दूध मुद्दत रजात के अंदर अंदर यानी 2.5 साल के अंदर अंदर किसी औरत का दूध पिया, अगरचे इस्लाम में इजाजत 2 साल की है कि किसी भी बच्चे या बच्ची को जो दूध पिलाना है वो 2 साल तक पिलाएंगे तो ये जायज और इसकी रुख्सत इजाजत है। 2 साल से ज्यादा उम्र में किसी बच्चे को किसी औरत का या अपनी माँ का दूध पीना ये जायज नहीं होता। लेकिन अगर किसी ने 2.5 साल की उम्र के अंदर अंदर दूध पिला दिया तो दूध का रिश्ता कायम हो जाएगा, जिसे रिश्ता रजात कहा जाता है वो कायम हो जाएगा और वो दूध पिलाने वाली औरत उसकी दूध की माँ बन जाएगी, उसके बच्चे उसके बहन भाई बन जाएंगे। तो अब यूं समझिए कि जो ये सवाल है कि नानी का दूध पिया तो अब इसके जो मामू हैं, इसके जो इसकी जो खालाएं हैं वो सारी इसके लिए रजाई बहन भाई यानी दूध के रिश्ते के एतबार से ये सब इसके बहन भाई बन चुके हैं। और इनके जो आगे बच्चे हैं यानी मामू के बेटी, इसी तरह खाला जात और मामू जात जिनमें रिश्ते हो सकते हैं, निकाह जायज होते हैं, लेकिन नानी का दूध पीने की वजह से अब ये सारे इसके लिए भांजे बन चुके हैं और भांजियां बन चुकी हैं। और जब शरीयत मुताहरा में हकीकी तौर पर जो भांजी होती है उससे निकाह हराम है, इसी तरह दूध के रिश्ते के एतबार से भी अगर किसी के साथ भांजी वाला ये रिश्ता कायम हो चुका है दूध पीने की वजह से तो वो भी रिश्ता फिर हराम हो जाएगा। बहुत आपको हैरत हो रही होगी ये बात सुनकर, और मुझे भी हैरत हो रही है। और इस तरह की लोगों में बाज़ुकात गलतियां हो जाती हैं, दूध उसकी मुद्दत में पिला दिया जाता है और उसके बाद फिर इसको भूल जाते हैं, फिर किसी को बताते नहीं, पता नहीं करते, तो कई मर्तबा इस तरह की गलतियां हो जाती हैं। हालांकि वो दूध के जब बहन भाई बन चुके हैं तो उनका इस्लामी तौर पर अब निकाह हराम होता है और ये सब सिलसिले जो है वो उनके जायज़े नहीं होते। इसलिए इससे मैं ये भी अंदाज़ा कर लेना चाहिए कि दीन इस्लाम की तालीमात और अहकामात वो हमें सीखने भी हैं, हमें समझने भी हैं, और हमारे ये सारे मामलात शादी के, ब्याह के, निकाह के, ये मामलात ये भी शरीयत के दायरा कार के मुताबिक होने चाहिए। तो बहरहाल ये मसला मैंने अर्ज किया कि 2 साल तक दूध पिलाना ये जायज़ होता है, 2.5 साल तक अगर किसी ने पिला दिया तो अगरचे पिलाना नाजायज था लेकिन दूध का रिश्ता कायम हो जाएगा। और आपका जो सवाल नानी का दूध पिया तो अब उस सूरत के अंदर अब जिसने अपनी इस मुद्दत रजात में यानी इब्तदाई उस उम्र में 2.5 साल के अंदर अंदर नानी का दूध अगर पी लिया था तो अब वो अपने मामों या अपनी खालाओं की बेटियों से निकाह नहीं कर सकता। जी मजीद,
मेरा सवाल ये है कि आजकल जो है ना फेरी वाले या जो भी है इधर घरों में महलों में आकर ना लोग ना औरतों के बाल खरीदते हैं, वो मार्केट में कहीं बिकते हैं, क्या ये औरतों के बाल बेचना जायज है?
औरतों के बाल जो जुदा होते हैं, हमारे इस्लाम की इसमें तालीमात ये हैं कि इंसान के बदन से कोई उज्व या बाल वगैरह जो जुदा होते हैं इनको बेचना ये जायज नहीं है। इंसान अपने आज़ा के एतबार से भी वो मुकर्रम है, तकरीम वाला है, इज्जत वाला है। और बालों को बेचकर ये, क्योंकि जिस चीज़ की खरीदो फरोख्त होती है तो उसमें उसकी एक तरह की ये तजलील वाला पहलू है। इस्लाम इन आज़ा की, इंसान के आज़ा की या बालों की ये खरीदो फरोख की हरगिज़ इजाज़त नहीं देता। इसलिए अब वो बाल अगरचे उसके सर से जुदा हो चुके हैं फिर भी उसके साथ इज्जत तकरीम वाला मामला है, उसको खरीदो फरोख करना ये जायज़ नहीं है। और ख़वातीन को इसका और ख्याल रखना है उनके सर से जो बाल जुदा होते हैं, तो आम तौर पर ये जैसे हमारे साहिल ने भी पूछा, ये एहतमाम करते हैं और गांव देहातों में या छोटे शहरों में बाजुकात ये ज़्यादा मामलात होते हैं कि बालों को संभाल के रख लेते हैं और फिर गली में ही जो आम चीज़ें खरीदने वाले आते हैं उनको बाल भी बेच देते हैं और आगे जाकर ये लोग भी इन बालों को आगे बेचते हैं। तो बहरहाल इंसानों के जो बाल हैं इनका ये खरीदो फोक करना ये जायज़ नहीं है। औरतों को इस चीज़ का और एहतमाम करना है कि वो अपने बाल जो उनके जुदा होंगे तो उनको ना किसी ऐसी जगह फेंकना है कि वहाँ पे दूसरे लोगों की अजनबी लोगों की वहाँ पर नज़र पड़े और ना उनको इस तरह खरीदो फरोख्त उनकी करनी है। तो लिहाजा जो इस्लाम का तरीकाकार है इसकी तालीमात के मुताबिक यही फरमाया गया कि आप इनको या तो कहीं दफन कर दें, कहीं आप ज़मीन में छुपा सकते हैं तो छुपा दें, या फिर इनको ऐसी जगह आप पर डालें और इस तरह आप लपेट कर कहीं डालें कि जहाँ किसी और की गैर की जो है वो अजनबी की नज़र नहीं पड़ती। लेकिन खरीदो फरोख का बहरहाल मामला ये जायज़ नहीं है, इसकी बिल्कुल जो है वो ख्याल रखना चाहिए। जी मजीद कौन?
मैं गुजरांवाला आपसे बात कर रहा हूँ, मेरा नाम हाफिज जाहद है और मेरा सवाल ये है कि मैं सफर में जाता हूँ रोजाना और इसमें मुझे कसर नमाज पढ़नी चाहिए या पूरी पढ़नी चाहिए? मैं रूटीन के साथ रोजाना सफर पे जाता हूँ, तकरीबन 100 किलोमीटर के आगे पीछे सफर होता है, बराए मेहरबानी मुझे बता दें।
100 किलोमीटर रोजाना आप सफर करते हैं, कई अफराद होते हैं अपने शहर से दूसरे शहर में जॉब के लिए जाते हैं, कामकाज के लिए जाते हैं, फिर वापसी आ जाते हैं। तो देखिए जो सफर की जो मुसाफत की शरई तौर पर मकदार बयान की गई 92 किलोमीटर, ये जिसके इरादा हो और इस नीयत से वो अपने घर से सफर करता है 92 किलोमीटर, 92 किलोमीटर या इससे ज्यादा, तो ये शरई तौर पर इसे मुसाफिर कहा जाता है। ये जब अपने शहर और उसकी हदूद से बाहर जाएगा तो अब इसे कसर नमाज पढ़नी होगी, ये रास्ते के अंदर जो जा रहा है तो इसे कसर नमाज, इसी तरह जब ये वापसी आता है तो भी इसको रास्ते की जो नमाज है वो कसर पढ़नी है। कसर नमाज वो जोहर के फराइज, असर के फराइज और इशा के फराइज, इन चार के अंदर इनकी जगह आपको दो रकातें अदा करनी है और कसर वो सिर्फ फराइज के अंदर है और फराइज में इन तीन फराइज के साथ जिनकी चार रकातें हैं। फजर के अंदर कसर नहीं होती, इस तरह मगरिब में भी कसर नहीं होती और सुन्नत और दीगर इन चीज़ों में भी कोई कसर नहीं है, यानी इनको आधा आधा नहीं पढ़ना बल्कि इनको उस एतबार से जो चार रकतें सुन्नत मौकदा हैं तो पूरी चार रकत को ही अदा करने, उसमें कसर वाला मामला नहीं है। तो ये मुद्दत सफ़र अगर है तो फिर उसको कसर नमाज पढ़नी। अब जिस जगह ये पहुंचते हैं फिर वहां पहुंचकर देखा जाएगा कि अब उस जगह रहने का कितने दिन का इनका इरादा है, 15 दिन या इससे जायद या वैसे ही 2-3 दिन या 1 दिन या जिस तरह आपने पूछा कि रोजाना जाते हैं रोजाना वापसी आ जाते हैं, तो अब वहां पे भी आपका जो स्टे है तो इस एतबार से उस उधर भी आप कसर नमाज पढ़ेंगे, उसमें आप मुकम्मल नमाज नहीं पढ़ेंगे। और मंचन के नाजरीन इसको समझना चाहिए, ये शरीयत का हुक्म है। जी हाँ, ये शरीयत का हुक्म है, इसको ये फरमाया गया कि सदका है अल्लाह की तरफ से, अतिया इसे कबूल करो और ये वाजिब है। ऐसा नहीं है कि कोई ये कहे कि 2 की जगह 4 पढ़ लेंगे, कुछ रखते हैं ज्यादा ही हो रही है ना, नहीं नहीं, जो शरीयत के जहाँ आकाम है वहाँ उसके मुताबिक उनको पूरा करना है और उसके मुताबिक उनको अदा करना है। तो जहाँ कसर नमाज है तो वहाँ हमें कसर ही को पढ़ना है। हाँ अलबत्ता अगर आप वहाँ पहुँच कर या रास्ते में किसी ऐसे मुकीम इमाम के, यानी जो हालत इकामत वाला है या जैसे वहाँ के इमाम होते हैं उनके पीछे आप नमाज पढ़ रहे होते हैं तो फिर वही इमाम के एतबार से आप नमाज को अदा करेंगे, यानी 4 रकतें हैं तो आप पढ़ रहे हैं तो अब उसके पीछे 4 रकतें ही आपको अदा करनी है। लेकिन जब आप अपनी नमाज पढ़ेंगे तो उसमें आप इन चीज़ों का ख्याल रखें और इसमें कसर करें। ये ख्याल ना करें कि मैं रोज़ाना इतना सफ़र कर रहा हूँ फिर वापसी आता हूँ। अगर आप रोजाना ही ये सफर करते हैं और सफर आपका इतना है कि 92 किलोमीटर या इससे शायद, तो फिर आपको इन चीज़ों का ख्याल रखना होगा। मसलन कहना, तीनों मुख्तलिफ सवाल हुए हैं, एक نکاح کی طرف سوال ہے، اور دوسرا عام معاملات جو گھر کے اندر بال بیچنا ہے، خریدنا ہے، تیسرا سفر، یعنی اس سے ہمیں اندازہ کرنا چاہیے کہ دین اسلام کی تعلیمات بھی ہماری ہر ہر پہلو کے اعتبار سے فرمائی گی، اور ساتھ یہ بھی ایک ذہن اپنا بنا لینا چاہیے کہ ہمیں اپنے معاملات دین اسلام اور علماء دین سے سیکھ سیکھ کے ان کے اوپر ہم نے چلنا ہے اور اس طرف ہم نے بڑھنا ہے، ان چیزوں کا ہمیں ضرور خیال رکھنا چاہیے۔ الحمدللہ دارالعلوم اہل سنت ہے، کئی شہروں میں قائم ہے، دارالعلوم اہل سنت کے نمبر وہ آپ مدنی چینل کی اسکرین پر اکثر بیشتر دیکھتے رہتے ہیں، ان کے ذریعے سے، ای میلز کے ذریعے سے، اور آپ اپنی رہنمائی ضرور حاصل کر سکتے ہیں۔ جو بیرون ملک افراد رہتے ہیں اور ان کے لیے تو واٹس ایپ پر سوالات پوچھنے کی بھی دارالعلوم اہل سنت سے یہ سہولت موجود ہے، اور اس کے ذریعے وہ واٹس ایپ بھی کر کے اپنے رہنمائی حاصل کر سکتے ہیں۔ مدنی چینل کا یہی پیغام ہے کہ الحمدللہ گھر گھر میں دین اسلام کی تعلیمات وہ عام ہو جائے اور لوگ شریعت مطہرہ کے مطابق اپنی زندگیاں گزاریں۔ جو انہیں رہنمائی چاہیے الحمدللہ آپ کو وہ رہنمائی بھی علماء کے ذریعے آپ تک پہنچائی جاتی ہے۔ اللہ کریم ہمیں اس پر عمل کی توفیق بھی عطا فرمائے۔ اور بتایا جا رہا ہے ایک اور بھی کال۔
جی مختار بھرو کراچی سے، میرا سوال یہ تھا کہ سود سے جان چھڑانے کا کیا طریقہ ہے؟
سود سے جان چھڑانے کا طریقہ یہ ہے کہ اس کو چھوڑ دیا جائے، اس کو فوراً چھوڑ دیا جائے۔ اچھا کیسے چھوڑنا ہے؟ تو سب سے پہلے تو ان چیزوں میں ہمیں یہی دیکھنا چاہیے کہ جن چیزوں کی حرمت کو، ناجائز ہونے کو ہماری شریعت نے بیان کیا، آدمی کو سب سے پہلے یہی کہ اس کے معاملات کو پڑھے سمجھے اور اس سے پھر اپنے آپ کو پیچھے کر لے، کیونکہ جب تک آدمی چھوڑتا نہیں ہے اور سوچتا رہتا ہے کیا ہوگا کیا ہوگا کیا ہوگا۔ ایک بزرگ سے کسی نے پوچھا کہ میرا تو روزگار ہی یہی ہے، میں کیا کروں گا یہ چھوڑ کر، اور اس کے بعد تو میرا کوئی معاملہ شاید بن نہ پائے، اور یوں اور اس طرح کے سوالات یہ۔ تو آپ نے فرمایا حیرت ہے، جب تم اللہ کی نافرمانی کر رہے ہو پھر بھی تمہیں کھانا پینا مل رہا ہے، اور جب تم اطاعت کرو گے، فرما برداری کے طریقے پہ چلو گے، تو اب یہ سوچتے ہو کہ پتہ نہیں مجھے کھانا پینا ملے گا کہ نہیں ملے گا، میں ایسے ہی کہیں بھوک سے ہی جو ہلاک نہ ہو جاؤں۔ فرمایا نہیں، ایسی سوچ غلط ہے۔ قرآن میں اللہ فرماتا ہے وَمَن يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ، جو اللہ سے ڈرتا ہے اللہ اس کے لیے راستہ پیدا فرماتا ہے، اسے وہاں سے رزق دیتا ہے جہاں سے اسے گمان بھی نہیں ہوتا، اسے وہاں سے رزق دیتا ہے۔ تو سود کی دنیاوی اعتبار سے بھی اگر اس کے اندر معاملات دیکھنے ہو تو آپ دیکھیں، ایسے ادارے تباہ ہوتے ہیں، ایسے لوگ تباہ ہوتے ہیں، ان کے بزنس تباہ ہوتے ہیں، وہ پریشان ہوتے ہیں، ان کی نیندیں گویا کہ حرام ہو جاتی ہیں، وہ نہیں سو پاتے، چین نہیں ہے، سکون ختم ہو جاتا ہے، ہر کام میں پریشانیاں آ جاتی ہیں۔ اور اگر بالفعل نہ بھی آئے تو شریعت کا حکم تو مقدم ہے، شریعت کا حکم تو مقدم ہے، آخرت کے عذاب بڑے سخت ہیں۔ مدنی چینل کے ناظرین، آخرت کے عذاب وہ اپنے سامنے رکھنا چاہیے، اور سود وہ کہ جس کے بارے میں تو گویا کہ اللہ سے جنگ ہے یہ، اور ایسے انسان کیسے کامیاب ہو سکتے؟ کبھی بھی نہیں، دنیاوی اعتبار سے بھی اور دینی اعتبار سے بھی خسارہ ہی خسارہ ہے، نقصان ہی نقصان ہے۔ تو ان چیزوں سے فوراً توبہ کرے انسان، سچی توبہ کرے، اور اس سے اپنے آپ کو بیک کرے۔ جو کچھ اللہ نے اس کے مقدر میں لکھا ہے وہ اسے ضرور مل کر رہے گا، لیکن اپنا ذہن یہ بنانا ہوگا۔ اور یہ بھی ہے کہ انسان کا اس حوالے سے کبھی بھوک ختم نہیں ہوتی، اس کے پاس حدیث میں فرمایا ایک وادی پورے مال کی ہو تو سوچتا ہے دوسری بھی آ جائے، اچھا دوسری بھی آ گئی تو کہے گا تیسری بھی آ جائے۔ ایسے کے لیے فرمایا گیا کہ اس کی قبر کی مٹی ہی یہ اس کی بھوک ختم کرے گی، اور کوئی چیز نہیں کرے، قبر کی مٹی کرے گی۔ تو ان چیزوں کو ہمیں سمجھنا چاہیے اور اس سے اپنے آپ کو باہر نکالنا چاہیے۔ ہاں یہ بھی عرض کرتا چلوں، بعض اوقات اس کا جائز طریقہ اسلام میں ہی کوئی صورت ہوتی ہے، لیکن آدمی عام طور پہ اختیار نہیں کرتا اور وہ سود میں پڑا رہتا ہے، تو ہمیں علماء سے اپنے ان معاملات کو پوچھ بھی لینا چاہیے. کئی اعتبار سے بعض چیزوں کے اندر رخصت ملتی ہے کہ آپ اس کو اگر یوں کر لیں گے تو آپ سود سے بچ جائیں گے، اس کو آپ یوں کر لیں گے تو آپ سود سے بچ جائیں گے. تو اس لیے اپنے معاملات کو علماء سے، مفتیان اکرام سے پوچھ لیں کہ یہ معاملہ ہے. اچھا سود کا معاملہ ہے، ٹھیک ہے، ڈن ہوا، توبہ ختم، اب اس کا تقاضا پورا کریں. لیکن اگر ہمیں اس کا دوسرا آپشن موجود ہے اور ہمارا دین ہی وہ ہمیں بتا رہا ہے، تو اس اعتبار سے ہمارا معاملہ ہو سکتا ہے سیدھا ہو جائے اور ہم آسان اور حلال ذریعے سے وہ آمدنی بھی حاصل کر لیں اور گناہ سے بھی بچ جائیں. احل اللہ البیع وحرم الربا، اللہ نے تجارت کو حلال کیا ہے اور سود کو حرام فرمایا، اس سے ہمیں بچنا ہے. سود کھانے والا، کھلانے والا، لکھنے والا، گواہ بننے والا، ان سب پر لعنت فرمائی گئی ہے اور فرمایا گیا گناہ میں یہ برابر ہیں. تو ہمیں ان چیزوں سے اپنے آپ کو بچانا ہے اور علماء سے مربوط رہیں، پوچھیں، ہو سکتا ہے کوئی آپشن ہو، یعنی اس کا کوئی دوسرا آپ کو حل بتا دیا جائے تو اس کے مطابق وہ حلال ذریعہ اختیار کرتے ہوئے اپنی روزی کمائیں، حرام ذرائع کو اپنے آپ سے ضرور دور کریں. حلال لقموں کی برکت ہے، حرام میں نحوست ہی نحوست ہے. اللہ کریم ہم سب کو اپنی حفظ و امان میں رکھے. مدنی چینل دیکھتے رہیے. آمین. پہ جا کے نبی جلم.